मेरी रूह के मालिक तेरे इल्म से हरगिज हरगिज पोशीदा नहीं कि ये मुट्ठी भर मोमिनीन इस छोटी सी मजलिस में कैसी कैसी उम्मीदें लेकर आई तुझसे पोशीदा नहीं हालत तुझसे माफी नहीं कैफियत दिल की हालत से तू खूब बाखबर है तू खूब दाना है तू खूब जानता है तू देखता है तुझसे कोई भी हालत माफी नहीं पोशीदा नहीं हमारी लातादाद मोहताजियां तेरे हुजूर में पेश हूँ इन अजीजों में से हर एक की जो भी नेक हाजत हो उस पर नजर रहमत डालना नजर रहमत डालना नजरी रहमत डालना आज मेरा दिल आजिज़ी में डूब रहा है न मालूम क्यों ऐसा हो रहा है न मालूम मेरा दिल आजिज़ी के समंदर में क्यों हूँ डूब रहा है मैं नहीं जानता हूँ कि अभी क्या वाकया पेश आने वाला है किसको क्या मिलने वाला है किस पर क्या रहमत नाजिल होती है ये तो तू ही जानता है मैं नहीं जानता हूँ कि सबसे पहले रहमतों का नुजूल किस किस पर होगा मैं तो अपनी खुदी में डूब रहा हूँ मैं तो ये कोशिश कर रहा हूँ अपने अजीजों की तमाम रूहों को इस मुकद्दस मजलिस में रूहानी तो पर दावत दे दूं दूर दराज से मेरे सब अजीज यहाँ जम हो जाएं वो रूहानी तौर पर एक दूसरे से मिले और मुलाकात करी इबादत में बंदगी में इन सब की शिरकत हो और इन सब की जमीयत से फाइज की रोशनी नमूदार हो जाए सबको फाइज मिले सबको फजीलत मिले सब रूहों की यकजाई का कोई करिश्मा जाहिर हो जाए कोई माजिज़ा ज़ुहूर में आए मेरे अजीजों को कोई चीज मिले कि इन्होंने बड़ी शराफत से और बहुत सी उम्मीदें लेकर यहाँ हाजिर हुए हैं अपने प्रोग्रामों को बलाई ताक रखा है वक्त की कुर्बानी आराम राहत की कुर्बानियाँ पेश करके ये सब अजीज यहाँ जमा हुए हैं तो इसका कोई सिला मिलना चाहिए ये सिला भी फकत तेरे ही हुजूर से मिलेगा मेरे खुदावंद हम सब की आजिज़ी तेरे हुजूर में इंतहाई अदब के साथ पेश हो हम पिघलना चाहते हैं हम इबादत के कोई करिश्मे को देखना चाहते हैं हम इबादत की जिक्र के असर को देखना चाहते हैं ورنہ ہماری زندگی یوں ہی بیکاری میں چلی جائے گی. ایسے مقدس دین میں ہوتے ہوئے بھی ہم نے اگر کچھ بھی نہیں پایا تو ہم نے کچھ بھی نہیں کیا. عمر گویا رائیگان چلی گئی, عمر گویا فضول باتوں میں ضائع ہو گئے. ہم چاہتے ہیں کہ اس مقدس دین میں ہوتے ہوئے اور ست پنت پر قائم رہتے ہوئے ہم یہ دیکھنا چاہتے ہیں کہ زندگی میں کیا مذہب کا کرشمہ ہوتا ہے. روح کے عجائبات میں سے, عبادت کے کرامات میں سے, ذکر کی فضیلتوں میں سے کون سی چیز فوری طور پر کس کو ملنے والی ہے, کس کو ملنے والی ہے, کس پر رحمت کی کوئی بارش برسنے والی ہے. ہم دیکھنا چاہتے ہیں کہ ہم میں وہ خوش نصیب فرد کون سا ہے جو سب سے پہلے اس پر روحانیت کا کوئی معجزہ گزرتا ہے, کوئی کرشمہ ہوتا ہے, کوئی واقعہ پیش آتا ہے, کوئی چیز وہ دیکھتا ہے, کوئی چیز وہ پاتا ہے, لذتوں میں سے, فضیلتوں میں سے, عجائبات میں سے, شیرینیوں میں سے کوئی بھی چیز اس کو ملے. نہ معلوم ہم میں وہ سب سے زیادہ خوش نصیب مومن کون سا ہے, وہ ہستی کون سی ہے, وہ شخصیت کون سی ہے جو اپنے آپ میں خاموشی سے پگھلتے ہوئے کوئی چیز پائے. ہم اس کی بدولت اپنی اس مجلس کی فضیلت کی تصدیق کریں گے, ہم خوش ہو جائیں گے. ہم میں سے جس پر بھی روحانیت کا کوئی عجیب سا واقعہ گزرے تو ہم شاکر اور ممنون ہو جائیں گے اپنے خداوند کی رحمتوں اور مہربانیوں کے لیے. اگرچہ ہم پر ذاتی طور سے کچھ بھی نہ گزرے تو ہم کو شکایت نہ ہوگی, شاید ہم اس وقت ایسے قابل نہیں تھے کہ ہم پر روحانیت کا کوئی معجزہ گزرے. ہمارا من اس قدر پاک و پاکیزہ نہیں تھا, اسے لیے وہ مقدس نور کا نزول اسے چھوٹے سے گھر میں نہیں ہوا. یعنی ہمارے من کے گرمی تو پھر آزو بازو میں کسی مومن کی مبارک مقدس دل میں خداوند کے نور کا نزول ہو جائے تو ہم سجدہ شکر بجا لانے میں پسو پیشے نہیں کریں گے. اس مجلس میں جان کے لیے جو بھی جل جائے گا ہم کو اس کی خوشبو کا پتہ چلے گا, اس کی روح کے جلنے سے ہم کو ضرور خوشبو محسوس ہو جائے گی. ہم جب کسی گلشن میں جاتے ہیں تو پھولوں کی رنگینیوں کا پتہ چلتا ہے اور پھولوں کی مہک کا بھی علم ہوتا ہے. کی خوشبو کا احساس ہوتا ہے، ہمارے دماغ میں ان پھولوں کا اڑتا ہوا عطر بس جاتا ہی، ہمارے دماغوں میں پھولوں کی خوشبو بستی ہے، تو جنتیوں کے دل کے گلشن میں روحانیت کی کوئی تازہ بہار آئے گی، اس کا ضرور ہم کو احساس ہوگا، ہم کو خوشی ہوگی پھولوں کی ہمسایگی سے، پھولوں کے قریب رہنے سے ضرور ہمارے دماغوں کو بھی خوشبو سے کوئی حصہ ملے گا، ہم کو ذاتی طور پر نہ صحیح کسی اچھے مومن کو صحیح روحانیت کی سعادتیں فضیلتیں میسر آئیں تو ہم کو کتنی خوشی ہوگی، ہم خود کو خوش نصیب سمجھیں گے کہ آج ہم کو نیک مومنوں کی صحبت نصیب ہوئی ہے، ہماری ساتھیوں میں سے جس کسی پر بھی روحانیت کا کوئی معجزہ گزرے گا وہ تو ایک مہربانی ہوگی سب کے لیے، تو خدا سب کی خاطر یہ کرے گا، وہ ہماری جانی عزیز ہے ہوگا، وہ مومن وہ فرد وہ ممبر جس پر روحانیت کی عجیب و غریب واقعات گزرے، جل جاوے ہم ایک آگ جلانے کے لیے کوشش کرتے ہیں، ایسی آگ جس پر جانی جل جاتی، ایسی مقدس آگ جس میں روح کے پروانے جل جاتے ہیں، ہم تھوڑی دیر کے بعد مستی میں چلے جائیں گے، ہم یقیناً انٹاکسیکیٹڈ ہو جائیں گے، ہم پر بے خودی کی کیفیت مستی کی کیفیت تاری ہو جانے والی ہے، ہم مایوس نہیں ہو جائیں گے، ہم پر امید رہیں گے، ہم خداوند کی رحمتوں کے امیدوار ہیں، ہم یقین رکھتے ہیں کہ وہ ہم کو نا امیدی سے نہیں لٹائیں گے، خداوند اپنے در کے سامنے سے ہم ایسے غریبوں کو ایسے محتاجیوں ہم ایسے محتاجوں کو تہی دامنی کے ساتھ نہیں لوٹائیں گے، ہمارے دامن میں کچھ دولت رکھی جائے گی، ہمارے دامن میں کچھ نعمت رکھی جائے گی، ہماری جولیاں مرادوں سے بھر دیے جائیں گے، تب ہم خوشی خوشی اپنے مقام کی طرف لوٹ کر جائیں گے، عزیزو بلاو نا ان تمام مومنوں کو روحانی طور پر بلاو نا، تاکہ جس قدر یہاں روحیں زیادہ ہوں گی اس قدر زیادہ فضیلتیں برسیں گی، اس قدر زیادہ خداوند کی رحمت ہوگی، امام کی نظر کرم رہے گی، نظر رحمت ہوگی، ان زیادہ مومنوں میں سے کوئی نہ کوئی ایسا مومن بھی ہوگا جس کو خداوند چاہتا ہو، ایسا کوئی فرد بھی ہوگا جس کو مولا عزیز رکھتا ہو، उन सब आजिज़ों को बुलाओ ना जो आपकी नज़र में अच्छे हैं, मोमिन हैं, ज़ाकिर हैं, इबादत गुजार हैं, मुनाजात करने वाले हैं, इज़ो इंकिसारी से पुकारने वाले हैं, उन अपने तमाम अजीज़ों को इस मजमा में, इस महफिल में, इस मजलिस में रूहानी तौर से बुलाओ न, पुकारो न, अजीजो पुकारो न, अजीजो उन सब का तसव्वुर करो न जो किसी मजबूरी से यहाँ नहीं पहुँच रही, उनका दिल के ख्यालात हमारी साथी लेकिन वो मजबूर हैं यहाँ आने से, मजबूर हैं वो आ नहीं सकते हैं, उन सबकी रूह को दावत दे दो न ताकि यहाँ रूह की एक बड़ी महफिल जम जाए, खुदावंद की रहमतों को बुला भून, खुदावंद की मेहरबानियों को पुकारो न, सूरज की किरणों को पुकारो न, नूर के सूरज की शाओं को बुलाओ न, तसव्वुर करो नूर का, तसव्वुर करो, फर्ज करो नूर का एक सूरज तुलू हो रहा है, आसमान रूहानियत से यकायकी रूहानियती एक दुरुशान ताबान सूरज तुलू हो रहा है, ऐसा तसव्वुर करुन, ऐसा तसव्वुर करुन कि आप पर रहमतों और मेहरबानियों की एक बारिश बरस रही है, ऐसा तसव्वुर करुन, ऐसा तसव्वुर करुन, और बारिश इस तरह से बरस रही है जैसे किसी गुलशन में फूलों पर बारिश बरस रही है, फूलों के चेहरे बारिश के कतरों में धुल रहे हैं, फूलों पर निखार आ रहा है, फूलों पर बारिश के कतरों के मोती नशावर हो रहे हैं, फर्ज करो अभी अभी बारिश बरसी और अभी अभी बारिश थम गई, फूलों के चेहरों पर गर्द गुबार का नामो निशान नहीं, फूलों के चेहरे खूब धुल गए, फूलों के चेहरे खूब रोशन हो गए, फूलों की पंखड़ियों पर शबनम के मोती झलक रहे हैं, शबनम के मोती चमक रहे हैं, क्या शान है ऐसी कैफियत में गुलशन की, बाग की दरख्तों की तरफ नजर उठाकर देखो, फूलों के निखार को देखो, गुलशन की रंगीनी को देखो, यानी इससे मेरी मुराद है कि ऐसी मुकदसी रूहानी महफिल की बदौलत रूहों में निखार आता है, रूहों में निखार आता हूँ, दिल रूहानियती की खुशी से मामूर हो जाते हैं, गुनाह सब धुल जाते हैं, ऐसी अमली तोबा हो जाती है, खुदावंद का नूर करीब आता है, और से किए रहमतों का जहूर होता है, उसकी मेहरबानियों का उजूर होता है, मोमिनों تصور کرو نور کا تصور کرو خداوند کی پاک چہرے کا تصور کرو دیدار کا تصور کرو امام علی مقام کے مبارک چہرے کا تصور کرو تصور کرو ان کے تبسم اور مسکراہٹوں کا تصور کرو فرض کرو وہ آپ کے درمیان استادہ ہی فرض کرو وہ آپ پر نظر رحمتیں ڈال رہی ہیں فرض کرو آپ کی روح کو دیدار مقدس عنایت کر رہے ہیں فرض کرو وہ نور کا سورج پاشی کر رہا ہے نور برس رہا ہے فرض کرو آپ کی یہ پکار سن کر وہ آ رہا ہے وہ آ چکا ہے وہ آپ کے درمیان استادہ ہی وہ آپ کے دل میں جلوہ فگن وہ آپ کے دل کے تخت پر جلوہ گر وہ آپ سے ہرگز ہرگز دور نہیں آپ سے دور نہیں جیسے ہی آپ نے پکارا اس نے سن لیا ہم سب نے یک دلی سے پکارا ہم سب نے اپنے دلوں کو ایک کر کے پکارا ایک کر کے بلایا ہم نے نیت کی ہم میں سے جو بھی ہے خداوند تجھ کو اچھا لگی اس کی قربانی لے لو اس کو جلاؤ اس کو آتش محبت پر جلاؤں تھوڑی دیر کے لیے جلاؤں کہ تیرے جلانے میں بڑی حکمتیں تیرے جلانے میں بڑی مصلحتیں تیرے جلانے سے کسی کی اصلاح ہو جاتی ہے تیرے جلانے سے کسی کی ترقی ہو جاتی ہے تیرے جلانے سے کسی کے گناہ معاف ہو جاتی ہیں تیرے جلانے سے کوئی تجھ سے قریب ہو جاتا ہے تیرے جلانے سے کوئی عاجزی میں ڈوب جاتا ہے تیرے جلانے سے کوئی پروانہ جل گیا تو کیا تو ہی ہزاروں جانے دینے والا ہی ہزاروں زندگیاں عنایت کرنے والا ہے تیرے لیے تیری خاطر کوئی جلے کوئی عاشق جلے کوئی پروانہ جلے کوئی شیدائی جلے تو کیا ہوا بہت سے جل چکے ہیں بہت سے جل ہیں بہت سے فنا ہو چکے ہیں تو کیا ہوا موم بتی بھی جب جل جاتی ہے نور بن جاتی ہے پروانہ بھی جل جاتا ہے نہ معلوم اس کو کوئی چیز ملتی ہے یا نہیں یہ حکمت پوشیدہ ہے لیکن لیسن یعنی سبق ظاہر ہے کہ عاشق کے اندر اتنا جذبہ تو ضرور ہونا چاہیے کہ وہ اپنی معشوق کی خاطر خود کو جلائے اپنی بقا کو فنا کر دے آتشی محبت پر اپنی ہستی کو یکسر جلائے خود کو جلانے میں کامیاب کوئی خوش نصیب ہو سکتا عاشق صادق کا یہ پیشہ ہے کہ وہ خود کو جلا سکتا ہے کیونکہ یہ راستہ بڑا مشکل ہے کیونکہ یہ گنجی مخفی کا راستہ ہے کیونکہ یہ خدا کو حاصل کرنے کا راستہ ہے کیونکہ نور میں اور اصل میں ये वासिल हो जाने का रास्ता है, इसलिए ये रास्ता कोई आसान नहीं ये रास्ता कोई आसान नहीं है। इल्म हिकमत का रास्ता ही है, रूहानियत का रास्ता ही है, लेकिन बहरहाल हम बड़ी गिरेबाजारी से ये दुआ मांगेंगे कि इस मुकद्दस महफिल में जो जो लायक हों उन सब पर हकीक़ मोहब्बत की कोई कैफियत गुजरे, सब पर खुदावंद की नजर पड़े, नजरी अनायत सब को हासिल हो। लेकिन जाहिर है कि सबसे पहले उन खुश नसीबों में ये आगे लगेगी जो इसमें ज्यादा अहलियत रखते हूँ। किस कदर खुश नसीब जो सबसे पहले इस आग को कैच कर सकते हैं और इसे आग के लिए ईंधन का काम देते हैं। जंगल में जब आग लग जाती है तो सबसे पहले कुछ खुश्क दरख्तों में आग लग जाती है, और फिर जब भरपूर आग लग जाती है तो आग की लपेट से कोई चीज बच नहीं सकती। सूखे भी जलते हैं, गीले भी जलते हैं, और हर चीज जल जाती है, यहाँ तक कि पत्थर भी भस्म हो जाता है। जंगल की आग ऐसी ताकतवर है, जंगल की आग ऐसी कवी शय है। ओ इनकलाब लाओ, इनकलाब सीखो, इल्म का इनकलाब, रूहानियत का इनकलाब, जिक्र का इनकलाब, इनकलाब इनकलाब, जिक्र का इनकलाब, रूहानियत का इनकलाब, इबादत का इनकलाब, नजरियात का इनकलाब, ख्यालात का इनकलाब, अच्छे कामों का इनकलाब, मेहनत का, रियाजत का, इबादत का, इल्म का और हिकमत का इनकलाब, इनकलाब खुश आमदीद, इनकलाब इनकलाब चाहो, यानी अपने आप में जब तक इनकलाब नहीं लाएंगे आप आगे नहीं बढ़ सकेंगे। क्या पसमानगी हमारी मुकद्दर बन गई है, या हम ऐसे बदनसीब हैं कि हमको कोई भी रूहानी तरक्की नहीं होती है? ये बात नहीं है अजीजो, इनकलाब सीखो, इनकलाब लाओ, अपने आप में इनकलाब बर्पा करो, मेहनत करो, रियाजत करो, मेहनत ही कामयाबी की कलीद है, मेहनत ही से कोई आगे बढ़ सकता है, मेहनत ही से गर नबी है, गर वली है, गर आशिक है, गर आरिफ ही है, गर मोमिन सादिक है, हा कोई भी हो, मुजाहिद है, गाजी है, शहीद है, कोई भी हो, मेहनत ही से सबको कामयाबी हासिल हो जाती है। इसलिए मेहनत करो, मेहनत के नतीजे में अपने बातिन में कदीम इनकलाब बर्पा करो, हिम्मत करो कि ताकि आपके अंदर इरादी कुव्वत कवी हो जाए। इंसान बार बार अपने इरादों में क्यों नाकाम हो जाता है, क्यों उसकी कुव्वत इरादी कमजोर हो जाती है, इसकी क्या वजह है, इसका क्या सबब है? इसलिए कि गुनाह का पहलू ज्यादा होता है, اور کبھی گریہ گزاری نہیں کی جاتی ہے. معلوم ہے عشق الہی کا پہلا ایندھن کیا ہے؟ ہمارے گناہ ہیں. گناہوں میں بہت جلد آگ لگ جاتی ہے. گناہوں کی ڈھیر میں آگ لگاؤ, جو گندی چیزیں ہیں ان میں آگ لگانا چاہیے. ہماری کمزوریوں میں آگ لگے, ہمارے گناہوں میں آگ لگے, ہماری ایسی کچی ہستی میں آگ لگی, ہمارے ناکام باطن میں آگ لگی, تاکہ جو اصلیت ہے وہ باقی رہے گی. جو غلاظت ہے وہ جل جائے گی. غلاظت کو جلنے دو, میل کو جلاؤ, اصلیت کو باقی رکھو. یہ کام آگ کرے گی, یہ کام آگ پر چھوڑو. لیکن آگ جلانا تو سیکھو, لیکن آگ حاصل کرنا سیکھو. کسی اچھے اور خیرخواہ ہمسائے سے ماچس لے آؤ یا آگ لے آؤ. بازار سے بھی آگ حاصل ہو سکتی ہے, نہیں تو آسانی سے کسی خیرخواہ شخص سے آگ حاصل کرو. آگ حاصل کرو, آج ہی یہ آگ حاصل کرو. کسی پڑوسی سے, کسی خیرخواہ مومن سے, کسی کامیاب شخص سے یہ آگ حاصل کرو. دیکھو کس کے پاس ہے آگ, دیکھو آس پاس, دیکھو اڑوس پڑوس میں, دیکھو جہاں کہیں سے بھی یہ آگ میسر آئی. آگ کو حاصل کرو بہت ہی جلد, آگ کو حاصل کرو. یہ آگ کم آئے گی, یہ مقدس آگ ہے, یہ مقدس آگ ہے. اسی آگ کے پیچھے گیا تھا موسیٰ وادی ایمن میں, وہی طور پر موسیٰ علیہ السلام اسی آگ کو دیکھ کر اسی کے حصول کے لیے چلا تھا. اس نے اپنی اہلیہ سے کہا, تم یہاں رہو, مجھے ایک آگ نظر آتی ہے, میں وہاں جا کر پتہ کروں گا کہ وہ کیا ہے, یا کوئی راستہ پاؤں گا تمہارے لیے سینکنے کے لیے. آگ لے آؤں گا جلانے کے لیے, آگ لے آؤں گا تم کو گرمانے کے لیے, آگ لے آؤں گا. یہ وہی آگ جس کا قرآن اقدس میں بار بار تذکرہ ہوا ہے. آپ عزیزو یہ آگ حاصل کرو تاکہ کام آئے. جب بھی محسوس ہو کہ گناہوں کی ایک ڈھیر بنی ہوئی ہے تو اس میں آگ لگانا. اب دیکھتے ہیں شہر کی صفائی کے لیے جگہ جگہ آگ لگائی جاتی ہے تاکہ غلاظت کی ڈھیریاں جل جائیں. آگ اس کائنات کے اندر تخلیق کا کام آگ کرتی ہے. سورج بھی ایک آگ ہے, آگ کی ایک بٹی ہے, آگ کا کارخانہ ہے, آگ کا ایسا چشمہ ہے. آگ ہی نور ہے, نور ہی آگ ہے. اور دیکھو جو فصلیں پکتی ہیں وہ آگ ہی سے ہے, چونکہ سورج آگ ہے. جس موسم کو آپ موسمی بہار کہہ کر پکارتے ہیں اور خوش ہو جاتے ہیں, اس میں بھی آگ کا ایک عنصر ہے. دیکھو آگ کے قریب آنے سے, یعنی سورج کے اس طرف آنے سے موسمی بہار آتا ہے اور باغ میں پھول کھلتے ہیں. یہ آگ ہے, یہ آگ ہی کا کرشمہ ہے. دنیا میں ہر خام چیز کا پک جانا آگ کی بدولت ہی. سوچو اور کرو کہ آگ کیا کیا کام کرتی ہے. سورج کی مثال لو, آگ ہی روشنی پھیلاتی ہے, آگ ہی اس سے مری ہوئی زمین کو حیات بخشتی ہے. آگ ہی
जमीन से नबातात उगाती है, फसलें पकाती हैं, छोटे मोटे जानवर आगे ही किए बदौलत जिंदा हैं, गर्जी की सूरज की सारी ताकत है, सारी तवानाई आग है, आग ही इस कायनात को सनवाती है, आग ही इसको जलाती है, आग में आबादी भी है और आग में बर्बादी भी है, क्योंकि क्योंकि वो सब कुछ है और उसमें बहुत ताकत है। आग का एक नाम नूर है, आग का दूसरा नाम नार है, नार भी नूर भी आग है, आग ही आग है, नार भी नूर भी आग है और आग ही आग है। इसलिए अपनी खुदी में एक आग जलाओ, एक आग को अपनी कंट्रोल में कर लो, इस आग को अपने लिए हासिल करो, आग बुझाओ, आग जलाओ, आग बुझाना सीखो, आग जलाना सीखो, इस पर कंट्रोल करो, इसको इस्तेमाल करो, इसको काम में लाओ, इससे फायदा उठाओ, यही नूर है, यही नार है। आतिश इश्क खुदा को छोड़कर हर चीज को जला डालती है, भुस्म कर देती है, खुद भी फना हो जाओ, लेकिन तुम्हारी असलियत फना नहीं होगी, तुम्हारी असलियतें असल से वासिल हो जाएगी, तो उस वक्त तुम अपने आप को महबूब में पाओगे, तुम अपने आप को माशूक में पाओगे। फना का तरीका सीखो और इसके लिए जलना सीखो, खुद को जलाना सीखो। खुदावंद खुदावंद मेहरबान मेहरबान, ये हमारी अजीज कैसी कैसी उम्मीदें लेकर हाँ आए हैं, दुनिया तरक्की में माजी तरक्की में बहुत आगे बढ़ चुकी है, और हम सच्चे दीन में होते हुए भी अभी तक ऐसे बैठे हैं, हमको कुछ पता नहीं कि तरक्की क्या है, रूहानियत क्या है, किरामत क्या है। हालांकि इमाम ने फरमाया था कि तुम माजजा तक कर सकते हो, हालांकि इमाम ने रूहानी तरक्की पर कोई पाबंदी नहीं लगाई थी, इमाम ने रूहानी तरक्की पर बंदिश नहीं लगाई थी, उसने तो फरमाया था कि तुम पीरों से भी ज्यादा तरक्की कर सकते हैं। हम कहाँ और पीर कहाँ और वो मोमिन कहाँ जिन्होंने अपने अपने जमाने में बहुत तरक्कियां की, हम इस कदर बेबस क्यों हैं, हम इस कदर कमजोर क्यों हैं, हम इतने पीछे क्यों हैं? इसलिए कि हमने कोशिश नहीं की और जो भी इबादत की वो ना काफी थी, और वो इबादत ऐसी थी कि उसमें वसवसे भरे हुए थे, उसमें हमने सच्चे दिल से इबादत नहीं की, वो इबादत बहुत थी, कमजोर थी, हल्की थी, किसी ऐसे अखरोट की तरह कि उसके अंदर मग़्ज़ नहीं होता है। हमने ऐसे अखरोटों को तराजू में डाल के तोला जिनके अंदर मग़्ज़ नहीं था, और फिर हमने दाना खरीदार से बड़ी कीमत हासिल करने की उम्मीद रखी, वो दाना था, तबस्सुम फरमाते हुए उनको तो ले लिया लेकिन थोड़ी सी कीमत दे दी, उसने लौटाया नहीं, वापस नहीं किया, ले तो लिया लेकिन थोड़ी सी कीमत दे दी। हमारी इबादत की ये मिसाल है, हमारे जिक्र की ये मिसाल है, नहीं तो चंद सुबहों में हम कामयाब हो जाते हैं, हम 40 दिन के अंदर अंदर कामयाब हो जाते हैं, बड़े काम में कामयाब हो जाते, बोल में बचपन में कामयाब हो जाते, और हम नाकाम थे, हमारे दिल वसवसों से और दुनियावी ख्यालात से भरे हुए थे। जब भी हम जमात खाने में बैठते थे तो हमारा दिल जो है ना वो जमात खाने से बाहर चला जाता था, तो इसका क्या फायदा हुआ, हम एक खोखे खोखे की तरह जमात खाने में बैठे और असल जो चीज थी वो बाहर चली गई।
और असल चीज मन था, मन बाहर चला गया। हम जमातखाने के अंदर बैठे, हमने बावर किया कि जमातखाने की हाजिरी हमने की, लेकिन मन हाजिर नहीं था। इस तरह के शम्स तबरीज की मिसाल कि वो किसी ऐसे शख्स की इमामत में नमाज अदा कर रहा था जब तक उस शख्स का मन सही था, उसने इख्तिदा की। जब उस शख्स का मन उसके वजूद से बाहर चला गया तो शम्स ने इबादत को छोड़ी, बाहर निकल पड़ा। लोगों ने पूछा बाद में कि तुमने ये कैसी गुस्ताखी की, उसने कहा मैंने गुस्ताखी नहीं की, मैंने सही बात की। पेश नमाज को सही तौर से दिल को हाजिर रखकर दुआ पढ़ानी चाहिए, नमाज पढ़ानी चाहिए, लेकिन उसने ऐसा नहीं किया। जब तक उसका दिल हाजिर था मैंने उसकी पैरवी की, उसकी इताअत की, उसका इख्तिदा किया, और जब उसका मन चला गया तो मैंने छोड़ दिया। तो ऐसी इबादत से कोई फायदा नहीं था। ऐसी कितने दफा हमने ऐसी इबादत की होगी, लेकिन हम इतने कमजोर क्यों हैं? हमारा दीन सच्चा है, हम सच पंथ पर कायम हैं, इसके बावजूद हमारे दस्तगीर इमाम हैं, हमारे रहनुमा इमाम बरहक हैं। क्या हमारी इबादत और दूसरों की इबादत एक जैसी होनी चाहिए? इसमें क्या वजन नहीं होना चाहिए? और बहुत जल्दी इसमें तरक्की नहीं होनी चाहिए? यह हमारी कमजोरी है, हमारी कमजोरी है। इसके लिए खुदावंद मर्जाना इबादत चाहते हैं, ऐसी इबादत चाहते हैं कि उसमें असर हो, ऐसी इबादत चाहते हैं कि उसमें मर्जा हो, एक ही मजलिस में हम सुकून पाए, हमारा जिस्म सन हो जाए, हमारे जिस्म के रोंगटे खड़े हो जाए और हम बेखुदी की तरफ चले जाए, हम पर मस्ती की कैफियत तारी हो जाए, ऐसी इबादत चाहते हैं। और ऐसी बाहिम्मत इबादत चाहते हैं कि हम अपने आप को भूल जाए, सारी दुनिया को भी भूल जाए, हमको पता नहीं चले कि हम कहाँ बैठे हैं, कहाँ हैं, कहाँ नहीं हैं, बेखुद हो जाए और हम अपने जिस्म को भूल जाए, हमको पता नहीं हो कि हमारे पैरों में टांगों में कोई दर्द है या जिस्म में हरकत है, हम ख्वाब में हैं या बीदारी में, उसका भी पता नहीं चले, हमको मालूम न हो कि हम किस सिमत में मुंह किए हुए बैठे हैं, कुछ भी पता नहीं चले, हम भूल जाएं, हम अपनी खुदी को फना करें, सिर्फ हम में जिक्र जिंदा रहे, जिक्र बाकी रहे और हर चीज फरामोश हो जाए, ऐसी इबादत के लिए हम खासगार हैं। खुदावंद क्या ये मुमकिन है? हमारी दुआ कबूल हो। हाँ, जिस चीज के बारे में इल्म होता है ये बात ऐसी है और ये चीज ऐसी है, तो खुदा के लिए लाजिम होता है कि खुदा अपनी मेहरबानी से वो चीज उनको दे दे। देखे किस सदाकत से तुझको पुकारते, कैसे आंसू बहते हैं, कितने एहतराम से बैठे हैं, कैसे अच्छे अफराद, कितना यकीन है इनको, कितना मजबूत अकीदा है। मेहरबान खुदावन, और मेहरबान खुदावन, क्या हम सबकी फरियाद सुनी जाएगी और इन अजीजों को कोई चीज मिलेगी? इसी मजलिस से, इसी वक्त, इसी आन में, इन्हीं लम्हात के अंदर और इसी इबादत के खत्म होने से पश्चात आर्य को कोई शय मिले, ऐसी चीज मिले जो मुस्तकिल हो, जो दायमी हो, जो दुनिया में भी काम आए और आखरत में भी उससे फायदा हो, और वो चीज तेरे खुशनुदी का बायस हो, ऐसी चीज हो कि जिसके अंजाम और अवाकिब इबादत और बंदगी के सबब हो। खुदावंद मेहरबान, हम एक ऐसे दिल से पुकारते हैं जो कि वो बहुत आजीज हो चुका है, इसलिए आजीज हो चुका है कि हम आजीज हैं, हम तसव्वुर करते हैं कि हम कितने बेबस हैं दुनिया के अंदर, अपने इरादे के मुताबिक न कोई नेकी अंजाम दे सकते हैं और न कोई खिदमत कर सकते हैं, कितने पाबंद हैं, कितने मजबूर हैं और कितनी कितनी मुखालिफ ताकतें हैं हमारे खिलाफ काम करती हैं, और क्या क्या हो रहा है इस दुनिया के अंदर, और कितने कितने गैर इस्माली ताकतें हैं जो दीन के खिलाफ काम करती हैं, और उसमें हमको क्या किरदार अदा करना चाहिए, हमारे ऊपर कैसे कैसे फराइज हैं, हमने जिंदगी की इस हद तक कोई अच्छा काम नहीं किया जो जमात के लिए मुफीद साबित हो जाए और जिस पर कि हम उम्मीद रख सकें कि हमारी यह खिदमत है और हमारे اعمال میں وہ ایک سرمایہ کی حیثیت سے ہو. ایسا نہیں ہم نے کوئی اچھا کام اب تک نہیں کیا اور عمر کی مہلت بھی اب تھوڑی سی رہ گئی, نہ معلوم زندگی کا کیا بھروسہ ہو سکتا ہے. کوئی اعتماد نہیں عمر کا خاتمہ کب ہوگا یہ معلوم نہیں ہے, اس لیے ہم سے کوئی اچھے کام انجام پائے ہم شاکر ہوں گے گزار ہوں گے. ہم سے غرور اور تکبر دور ہو جائے, ہم سے بری صفات دور کر دینا اور ہم سے اچھی صفات ہم میں اچھی صفات پیدا ہو جائیں, ہماری برائیاں دور ہو جائیں, ہماری سب برائیاں نیکیوں میں تبدیل ہو جائیں, بھلائیوں میں تبدیل ہو جائیں. خداوند ہم تیری پیاری جماعت کی کوئی خدمت کر سکے, تیرے مقدس در کی کوئی خدمت انجام دے سکے, تیرے عزیزوں کو عزیز رکھ سکے اور تیرے حقیقی مومنوں کو عزت کی نگاہ سے دیکھ سکے. ہم سے کب ہوگا مہربان, ہم علم کے لیے پیاسے ہیں, ہم عبادت کے لیے محتاج ہیں, ہم کچھ آگے بڑھنا چاہتے ہیں, ہم ترقی کرنا چاہتے ہیں, لیکن کب ہوگی ہم سے یہ ترقی؟ اس مقدس محفل میں جو تیرے عزیز ہیں ان کی شرافت اور فضیلت کی حرمت سے ہماری یہ ساری دعائیں منظور قبول ہوں میرے خدا. اور اس محفل میں جو اچھے مومنین حاضر نہیں ہیں اور دنیا بھر میں جتنے اچھے مومنین ہیں برگزیدہ بندے ہیں تیرے پسندیدہ مومن ہیں, ان سب کی بزرگی اور ایمان کی بدولت ہماری یہ دعائیں قبول فرمائیں. ہمارے اندر ایسے نونحال بچے بھی ہیں جو مستقبل میں خدمت چاہتے ہیں, علم کے میدان میں خدمت چاہتے ہیں, عبادت میں ترقی چاہتے ہیں, جماعت کی خدمت چاہتے ہیں, آپ کے مقدس در کی خدمت چاہتے ہیں. ان کی دستگیری کرنا, ان کو ثابت قدمی عطا کرنا, ان کی رہنمائی کرنا, ان کو ہدایت دینا کہ وہ صحیح معنوں میں خدمت کر سکیں اور آگے بڑھ سکیں, وہ پیروں کے نقش قدم پر آگے بڑھ سکیں, بزرگوں کی طرح خدمت کر سکیں. یہ نونحال, یہ مومنین, یہ بچے ہیں تیرے عزیز بچے یہاں بیٹھے ہیں, ان میں سے ہر ایک کی کئی کئی مرادیں ہیں, کئی کئی حاجتیں ہیں, ان تمام مرادوں کی حاجتوں کی تکمیل فرمانا میرے خداوند. میرے خداوند کیا اس وقت ہم اپنے ان عزیزوں کو یاد نہیں کریں گے جن کی توقع ہے کہ ہم ان کے حق میں دعا کریں؟ کیا ایسے میں اپنے دوستوں کو عزیزوں کو یاد نہیں کریں گے؟ اگر یاد نہیں کریں گے تو یہ بے وفائی ہوگی, ایک طرح کی غداری ہوگی کہ ہم نے اپنے لیے بہترین دعائیں مانگی اور ان کے لیے کچھ دعا نہیں کی. ہمارے ان عزیزوں کے لیے کیا ہم دعا نہیں کریں گے؟ ہم میں سے ہر ایک کے عزیز ہیں جن کے لیے دعا کرنا حق ہے, فریضہ ہے, بلکہ دنیا بھر کے مومنوں کے لیے دعا کریں. اس دنیا میں نیکی کی طاقت والا ہو, نیکی کی فتح ہو, نیکی کا بول والا ہو, حق و صداقت غالب آئے, دنیا سے ظلم کا, ناانصافی کا خاتمہ ہو, برائی کا خاتمہ ہو, اور دنیا میں امن امان قائم ہو جائے اور مومنین امن اور چین کی زندگی گزار سکیں اور ان کو مذہب کی طرف سے کوئی خوف و خطر نہ ہو. اور کیسی دعائیں مانگنی چاہیے اس وقت جب کہ ہم عاجزی کی زد میں آئے ہیں اور ہمارے اندر انتہائی انکساری کی کیفیت طاری ہے, ہم گویا فنا ہو چکے ہیں, ہماری اس وقت کوئی ہستی نہیں ہے, ہماری کوئی خودی نہیں ہے, اور دیکھتے ہیں کہ ہماری کیا ہستی ہے, اور ہم اپنی خودی کو اپنی ہستی کو بھول چکے ہیں. دیکھو تو صحیح مومنین کے چہروں پر ان کے ساری کے آنسوؤں کو دیکھو, کس شان سے مومنین آنسوؤں کی بارش برسا رہے ہیں, ٹھوڑیوں سے آنسوؤں کے آبشار گرا رہے ہیں. یہ دعا قبول ہونے کی نشانی ہے, قبولیت کی علامت ہے. شکر گزار رہو مومنوں عزیزوں, یہ بھی اس کی نعمت ہے، اگر اس کی یاری نہ ہوتی تو ہم ان چند خوشگوار لمحات میں ایسی شاندار عبادت نہیں کر سکتے، یہ بھی کس کا احسان ہے؟ اسی کا احسان ہے، یہ بھی کس کی مہربانی؟ اسی واحد یکتا کی مہربانی ہے جس کی طاقتیں لگی ہوئی ہیں ہمارے ساتھ، جو ہمارے دل کے تخت پر جلوہ فگن ہے، جو ہم سے دور نہیں، جو ہماری رگی جان سے بھی زیادہ ہم کو قریب ہے، یہ اس کی مہربانی، یہ اس کی عنایت ہے، یہ اس کی عنایت ہے، یہ اس کی مہربانی ہے کہ زندگی میں ہم نے اس کو، ہم نے اس کے لیے یہ دعا گزاری، اس کے حضور میں ہم سے یہ دعا ہو سکی، اس کے لیے شکر گزار رہو اور بعد میں سجدہ شکر ادا کرنا، اب بھی بار بار سجدے میں جانا، سجدے میں جانا محبت کی نشانی ہے اور قبولیت کی علامت ہے، خداوند نے فرمایا ہے کہ وسجد واقترب، سجدہ کرو اور خدا سے نزدیک ہو جاؤ، تو سجدے میں خدا کی نزدیکی ہے، خدا کی قربت ہے۔ مومنوں، اگر کوئی طاقت حاصل کرنی ہے تو فنا میں جاؤ، خود کو فنا کرو، دیکھو دنیا کے اندر کوئی چیز جب تک فنا نہیں ہوتی ہے تو وہ پاور فل نہیں بنتی ہے، دانے گندم کو دیکھو، جب زمیندار گندم کے ایک دانے کو زیر زمین کاشت کرتا ہے تو سب سے پہلے وہ کیا ہوتا ہے؟ فنا ہو جاتا ہے، وہ اپنی ہستی کو، اپنی خودی کو مٹاتا ہے، جیسے ہی وہ اپنی خودی کو مٹاتا ہے تو وہ ایک سے سو گنا زیادہ ہو کر وجود میں آتا ہے، ایک دانے کے 700 دانے ہو جاتے ہیں، یہ ہے فنا کا معجزہ، کہ فنا کے بغیر کچھ بھی نہیں۔ اللہم صلی علی محمد و آل محمد، اللہم صلی علی محمد و آل محمد، اللہم صلی علی محمد و آل محمد۔ مولائی امین الزمان، آپ عزیزوں کی اس دعا کو اپنے حضور پر نور میں قبول فرمائیں۔